नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटुल, सामुदायिक रेडियो धुर्कोट 102.2 MHz गुल्मीबाट, हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म रेडियो मुक्ति 95.5 MHz बुटुलबाट, हरेक सोमबार बेलुकी 8:30 बजेदेखि 8:30 बजेसम्म रूपन्देही एफएम 102 MHz, हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले लैंगिक हिंसा विरूद्धको 16 दिने अभियानका सन्दर्भमा रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा समुदाय स्तरमा लैंगिक हिंसाको अवस्था कस्तो छ, समुदायमा के कस्ता हिंसाहरू भएका छन्, सो विषयमा माइती नेपाल रूपन्देहीका प्रमुख माया छेत्रीसँग गरिएको कुराकानी।
महिलाहरूलाई चाहिँ जबसम्म हामीले आर्थिक उन्नति बाटोमा सँगसँगै लैजान सक्दैनौँ, उहाँहरू आत्मनिर्भर बन्न सक्नुहुन्न, त्यतिखेरसम्म यो हिंसाले चाहिँ मान्छेलाई च्यापी राखेको दबाई रहेको हुन्छ।
लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाको अवस्था के कस्तो रहेको छ, लैङ्गिक हिंसा रोकथाम गर्न र पीडितलाई न्यायको पहुँचमा पुर्याउनका लागि प्रहरीले के कसरी काम गरिरहेको छ, सो विषयमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता SSP राजकुमार वैद्यवारसँग गरिएको कुराकानी।
लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानमा प्रहरीले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय 65 वटा, प्रहरी निरीक्षकहरू बस्ने कार्यालय 65 वटाबाट 19 वटा कार्यक्रम बनाएर दैनिक अहिले सञ्चालन गरिरहेको।
इन्सेक मानव अधिकारको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको छ र लैङ्गिक हिंसाको अवस्था र स्वरूप के कस्तो रहेको छ, सो विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमसँग गरिएको कुराकानीलाई।
केही वर्षहरूदेखि हामीले मानव अधिकार उल्लङ्घनका जति पनि घटनाहरू हामीले प्रलेखीकरण गरेका छौँ, ती घटनाहरूमा बढी मात्रामा महिला हिंसाका घटनाहरू जोडिएका छन्।
आजको कार्यक्रममा समेटेका छौँ। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। कार्यक्रमको शुरूआत गर्छौं लैङ्गिक हिंसा विरूद्धको 16 दिने अभियानका सन्दर्भमा तयार पारिएको रेडियो सामग्रीबाट। लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरूद्धको 16 दिने अभियान शुरू भएको छ। यो दिवस प्रत्येक वर्ष 25 नोभेम्बरदेखि 10 डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रूपमा मनाउने गरिएको छ। महिला तथा बाल बालिकाहरूको मानव अधिकारको संरक्षण गर्न, उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रूपमा स्थापित गरी लैङ्गिक समानता कायम गर्न नेपालमा 2054 सालदेखि यस अवधिमा लैङ्गिक हिंसा विरूद्धमा विविध सचेतनामूलक कार्यक्रमलाई अभियानका रूपमा मनाउने गरिएको छ। देशैभरि लैङ्गिक हिंसा विरूद्धको अभियान शुरू भइरहँदा हिंसाका घटनाहरू पनि सार्वजनिक भइरहेका छन्। महिलाहरू बलात्कार, बहुविवाह, मानव बेचबिखन, घरेलु हिंसा, बाल यौन दुराचार लगायतका हिंसाका घटनाका शिकार भइरहेका छन्। हिंसा पीड़ितको न्याय र पीड़कको कारवाहीको लागि कानूनी व्यवस्था भए पनि विभिन्न स्वरूपमा लैङ्गिक हिंसाका घटनाहरू घटिरहेको सन्दर्भमा हिंसा रोकथाममा लैङ्गिक हिंसा विरूद्धको 16 दिने अभियानलाई प्रभावकारी र सार्थक बनाउन जरूरी देखिन्छ। लैङ्गिक हिंसा लिङ्गका आधारमा गरिने हिंसा हो। महिला पुरुष तेस्रो लिङ्गी भएकै कारणले हुने हिंसा नै लैङ्गिक हिंसा हो। लैङ्गिक हिंसा कानूनी अपराध हो। हिंसा व्यक्तिको इच्छा विपरीतको शारीरिक तथा मानसिक पीड़ा दिने कार्य हो भने लैङ्गिक हिंसाको कुरा गर्दा महिला भएकै कारण महिला उपर गरिने, महिला उपर बढी नै मात्रामा हिंसा हुने गरेकाले हाम्रो जिब्रोमा लैङ्गिक हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने तुरन्त आउँछ। महिला पुरुष तेस्रो लिङ्गी भएकै कारण हुने हिंसा नै लैङ्गिक हिंसा हो। लैङ्गिक हिंसा कानूनी अपराध हो। हिंसा व्यक्तिको इच्छा विपरीतको शारीरिक तथा मानसिक पीड़ा दिने कार्य हो। महिला हिंसा भन्नाले महिला भएकै कारण महिलामाथि हुने सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक, शारीरिक, मानसिक, राजनीतिक तथा यौनजन्य रूपमा भोग्नु परेको हिंसालाई बुझिन्छ। महिला हिंसाबाट जुनसुकै जात जाति समुदाय र वर्गहरू ग्रामीण तहदेखि शहरी क्षेत्रमा र तल्लो तहदेखि माथिल्लो निकायसम्म वा सर्वहारा वर्गदेखि सामन्ती पुँजीपति वर्गका महिला समेत पीड़ित हुन बाध्य भएका छन्। नोभेम्बर 25 डिसेम्बर 10 विभिन्न कार्यक्रमका साथ लैङ्गिक हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा यो दिवस यो अभियानलाई विश्वका अधिकांश देशहरूमा मनाउने गरिन्छ। 16 दिने अभियानका रूपमा परिचित यो दिवसको अवसर पारेर विश्वव्यापी रूपमै विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने गरिएको छ। यो दिवसको गरिएको छ यो दिवसको शुरूआत सर्वप्रथम ल्याटिन अमेरिकाबाट शुरू भएको थियो। सन् 1981 नोभेम्बर 25 दिन ल्याटिन अमेरिकामा यो दिवस मनाउँदा निकै अनौठो मानिएको थियो। त्यति बेला महिलामाथि हुने घरेलु हिंसादेखि लिएर राजनैतिक बन्दी र राजनैतिक हिंसासम्मका बहसले स्थान पाएका थिए। यद्यपि हालसम्म पनि यस बहसले निरन्तरता पाइरहेको छ। नोभेम्बर 25 महिलामाथि हुने हिंसा विरूद्धको दिवसको रूपमा मनाउनुको पछाडि यसको छुट्टै इतिहास छ। यसको सन्दर्भ डोमिनिकल गणराज्यका एकै परिवारका 3 दिदी बहिनीहरूको हत्यासँग जोडिएको छ। मिरावल परिवारमा जन्मिएका 3 दिदी बहिनी राजनीतिक कार्यकर्ता थिए। कालिन त्रिजिलो तानासाई सरकारले सन् 1960 उनीहरूको निर्मम हत्या गरेको थियो, जसलाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरूप मानिन्छ। सन् 1924 पेट्रियो, 1927 मिनर्भा र 1935 मारियाको जन्म भएको थियो। यी तीनैजना दिदी बहिनीहरू आफ्नो मुलुकमा शिक्षित र सचेत महिलाका रूपमा परिचित थिए। सचेत महिलाका रूपमा परिचित थिए। अन्याय नसहने स्वभावका यी दिदी बहिनी तत्कालीन त्रिजिलो तानासाईका विरुद्धमा उत्रिए। तत्कालीन सरकारले ती तीनै दिदी बहिनी र उनको परिवारलाई राज्यद्रोहको आरोप लगाएको थियो। उनीहरू पटक पटक जेल परेका थिए। यसै क्रममा सन् 1937 निरङ्कुश सरकारका विरुद्ध सशक्त आन्दोलनमा उत्रिने उद्देश्यले डोमिनिकलको एउटा सहरमा विशाल भेलाको आयोजना गरिएको थियो, जुन बेलामा पेटियो, मिनर्भा र मारिया तिनैजनाले सम्बोधन गर्ने कार्यक्रम थियो। राज्यको हस्तक्षेपको कारण उक्त कार्यक्रम सफल हुन सकेन र पक्राउ परेका थिए। सन् 1960 शुरूआतमा त्यहाँको सरकारले उनीहरूलाई राज्य द्रोहीका रूपमा घोषणा गर्यो। यसरी घोषणा गरेको 11 महिनापछि नोभेम्बर 25 दिन उनीहरूको हत्या भएको थियो। उक्त हत्यापछि त्रिजिलो सरकार विरुद्धको आन्दोलन अझ सशक्त बन्यो र एक वर्षमा नै त्रिजिलो तानासाई सरकारको अन्त्य भयो। ती तीन दिदीबहिनीहरूको हत्यालाई महिलामाथि हुने हिंसाका रूपमा लियो र उनीहरूको सम्झनामा नोभेम्बर 25 डिसेम्बर 10 10 दिनसम्मका लागि अन्तर्राष्ट्रिय जगतमा लैङ्गिक हिंसा विरूद्ध 16 दिने अभियानको रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउन थालियो। नेपालमा 16 दिने अभियान विशेष गरी 1997 विविध कार्यक्रमहरूको आयोजना गरी मनाउन थालिएको हो। सन् 2006 महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि 1989 इच्छाधीन आलेखलाई अनुमोदन गर्न नेपाल सरकारले ध्यान आकर्षण गर्ने अभियान रहेको र सन् 2008 महिलामाथि हुने घरेलु हिंसा नियन्त्रण सम्बन्धी कानून पारित गर्ने विषयमा अभियान केन्द्रित थियो। हाल महिलामाथि हुने घरेलु हिंसा नियन्त्रण कसुर र सजाय एन 2066 जारी भएर कार्यान्वयनमा आएको छ, तर यसको प्रभावकारी कार्यान्वयन हुन पनि सकेको। भाद्र 1 लागू भएको नयाँ फौजदारी र मुलुकी अपराध संहिता लागू भई ती संहितामा उल्लेखित कानूनी व्यवस्थाले महिला हिंसाको रोकथाम र पीड़ितको न्यायको व्यवस्था गरेको भए पनि हिंसाका घटनाले निरन्तरता पाइरहेका छन्। इन्सेक लुम्बिनी प्रदेशको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा जनवरी 1 जुनसम्म 435 लैङ्गिक हिंसाबाट पीड़ित भएको तथ्याङ्क छ भने नेपाल प्रहरीको तथ्याङ्क अनुसार 76-77 15,719 पीड़ित रहेका छन्। अब सुनौ समुदाय स्तरमा लैङ्गिक हिंसाको अवस्था कस्तो छ, समुदायमा के कस्ता हिंसाहरू भएका छन्, सो विषयमा माइती नेपाल रूपन्देहीका प्रमुख माया छेत्री।
लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज र सबैको एकीबद्धता भन्ने मूल नाराका साथ 25 नोभेम्बरदेखि 10 डिसेम्बरसम्म लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान हामीले सञ्चालन गरिरहेका छौँ र यो नियमित रूपमा हरेक वर्ष यसै गरी वर्षमा 16 दिनसम्म यो हिंसा विरुद्धको अभियान सञ्चालन भइरहँदा पनि महिला तथा बाल बालिकाहरूमाथि हुने बलात्कार र मानव बेचबिखन तथा जघन्य अपराध सम्बन्धी समस्याहरू एकदमै बढिरहेको अवस्था छ। अझै यसैमा थपेर भन्नुपर्दा यो COVID-19 असर पनि विशेष गरी महिला र बाल बालिकामा चाहिँ प्रभाव धेरै पाइएको छ र अहिले पनि हाम्रा बाल बालिकादेखि लिएर महिलाहरू पनि आफ्नै परिवार आफ्नै गाउँ आफ्नै घरमा चाहिँ सुरक्षित नभइरहेको अवस्था अहिलेको यो पछिल्लो तथ्य तथ्याङ्क र घटना विवरणहरूले चाहिँ जनाएको।
यति धेरै अभियानहरू सञ्चालन भइरहेछन् र यति धेरै अभियान सञ्चालन हुँदाखेरि पनि हिंसाहरू घट्न सकेका छैनन्, बढिरहेका तथ्याङ्कहरू बाहिर आएका छन्, कारण के हुन सक्छ?
अहिले पनि हाम्रो समाजमा चाहिँ छोराछोरी बीचको विभेदलाई चाहिँ हामीले अन्त गर्न सकेका छैनौँ र जबसम्म हामीले छोराछोरीको विभेदलाई अन्त गर्न सक्दैनौँ र त्यतिखेरसम्म विशेष गरी महिला र बाल बालिकाहरूमाथि हुने हिंसा र बेचबिखन चाहिँ रोकिन सक्ला जस्तो मलाई लाग्दैन र यो अभियान र दिवसीय कार्यक्रमहरूले कमसेकम जनमानसहरूमा चाहिँ सन्देश पुर्याउन चाहिँ एकदमै मद्दत गर्छ र यो दिवस र अभियान हजुर हामी जस्ता सामाजिक अभियन्ताले यो 365 दिन हामीले यसरी नै यो विरुद्धका काममा चाहिँ हामी लागिरहेका छौँ। घरेलु हिंसा कसुर सजाय ऐन अन्तर्गत आएको कानुनमा ठ्याक्क चाहिँ ल्याएर कारवाही गर्न मिल्ने यति वर्षसम्मको सजाय कैद होइन क्षतिपूर्ति प्रभावकारी रूपमा कार्यान्वयनमा आउनुपर्ने र त्यो कानुनमा पनि थोरै परिमार्जित गरेर लगेको खण्डमा केही हदसम्म चाहिँ हिंसा न्यूनीकरण हुन्छ कि भन्ने चाहिँ मलाई लाग्छ र त्यस्तै गरी महिला दिदी बहिनीहरूलाई पनि आयमूलक कामतर्फ चाहिँ एकदमै अगाडि लैजानु पर्ने अहिलेको आवश्यकता छ र उहाँहरूलाई शिक्षा दीक्षा सँगसँगै आयमूलक तालिमहरूसँग पनि लगेर जोड्न चाहिँ अति आवश्यक नै रहेको।
लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान चलिरहँदाखेरि विभिन्न किसिमका हिंसाहरू भइरहेका समाचारहरू आइरहेका छन्। राज्यको पुनर्संरचना भइसकेपछि 3 तहका सरकारहरू छन् र स्थानीय तहमा न्यायिक समिति छ। कतिको प्रभावकारी न्याय सम्पादन भएको पाउनुहुन्छ र पीडितहरू कतिको आफ्ना पीडाहरू लिएर न्यायिक समितिमा गएका यहाँले एउटा समुदाय स्तरको कुरा गर्दाखेरि अवस्था कस्तो छ र कस्ता कस्ता खालका हिंसाहरू अहिले चाहिँ स्वरूप कस्ता कस्ता छन् बताइदिनुहोस् न।
तहकै संरचना राज्यको संरचनाहरू छन् र ती संरचनाहरूले अब हिंसा र शोषणबाट प्रभावितहरूका लागि न्यायमा पहुँच पुर्याउन चाहिँ सहज हुने हिसाबले चाहिँ अब हरेक पालिकाहरूमा न्यायिक समिति भनेर विशेष गरी उप प्रमुख ज्यूहरू उपाध्यक्ष ज्यूहरूको नेतृत्वमा गठित छ र त्यो समितिले पनि आफ्नो हिसाबले एकदमै काम त प्रभावकारी रूपमै गर्नुभएको छ र जिम्मेवारीको हिसाबले हेर्दाखेरि उहाँहरूमा पनि अब अधिकारहरू सीमित छन् होइन। विशेष गरी अब सामान्य खालका मुद्दाहरू विशेष गरी छलफल माध्यमबाट मिलाउनु पर्ने खालका मात्रै छन् र एकदम तत्काल कारवाहीका लागि सिफारिस गर्न मिल्ने वा तत्काल ल्याएर थुन्न पाउने त्यस्ता खालका नभएको भएर जो पनि पीडित प्रभावितहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ आफूले तत्काल चाहिँ न्याय पाएको महसुस गर्नको लागि आफूले जसरी पीडा पाएको छ त्यो हिसाबले पीडितलाई पनि कारवाही होस् भन्ने चाहनुहुन्छ र त्यो तत्काल हुन नसक्दाखेरि उहाँहरूले चाहिँ आफूले मैले न्याय पाएको भन्ने महसुस गर्न चाहिँ कम अवस्थामा मात्रै पाइरहेको उहाँहरूले महसुस चाहिँ गर्नुभएको छ। पछिल्लो समयमा हिंसाको स्वरूप हेर्ने भने अब बालिकाहरूमाथि हुने बलात्कार जस्ता जघन्य अपराधहरू पनि दिनानुदिन बढिरहेका छन्। त्यसै गरी महिला तथा बालबालिकाहरूलाई हुने उनीहरूलाई पर्ने बेचबिखन जस्ता समस्याहरू पनि एकदमै बढिरहेको अवस्था छ। त्यसै गरी अब बाल विवाहको समस्याहरू पनि व्यापक रूपमा छ। जस्तो अभिभावकले नगर दिए तापनि आफूहरू आफै नै बाल विवाहको जोखिममा परेको र फेरि जोखिममा परिसकेपछि पनि समुदायमा परिवारमा चाहिँ पुनर्स्थापित हुन नसक्दा चाहिँ धेरै हिंसाको समस्यामा चाहिँ त्यो खालको हिंसा पनि अहिले समुदायमा चाहिँ एकदम बढिरहेको चाहिँ अवस्था छ यो पछिल्लो समयमा।
उहाँ हुनुहुन्थ्यो माइती नेपाल रूपन्देहीका प्रमुख माया छेत्री। अब लागौं लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाको अवस्था के कस्तो रहेको छ। लैङ्गिक हिंसा रोकथाम गर्न र पीडितलाई न्यायको पहुँचमा पुर्याउनका लागि प्रहरीले के कसरी काम गरिरहेको छ सो विषयमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार भैदवार।
हाम्रो प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, यस्तै गरी महाप्रहरी कार्यालय र प्रहरी चौकी समेतले 400 बढी युनिटहरूले आफ्नो कामहरू विभिन्न कामहरूलाई योजना बनाउने स्थानले प्रदेश लेभलको योजना पनि बनाएर लन्च गरेका छौँ। त्यस्तै गरी उहाँ स्थानीय तहले पनि आफ्नो जिल्लामा रहेका समस्यालाई कार्यक्रम बनाएर त्योसँग सम्बन्धित कार्य गर्ने संस्थाहरू विभिन्न महिला सम्बन्धी, बालबालिका सम्बन्धी, ज्येष्ठ नागरिक सम्बन्धी, अपाङ्गता भएका व्यक्ति सम्बन्धी संस्थाहरूसँग मिलेर अनि मिडियाहरूसँग मिलेर स्थानीय पालिकाहरूसँग मिलेर र उद्योग वाणिज्य यी सबै नागरिक समाज यी सबैसँग मिलेर कार्यक्रम गरेको अवस्था छ। र मुख्यतः हामीले मानव बेचबिखन ओछार पछार विरुद्ध भनेर हामीले 8 कार्यक्रम गरेका छौँ। तपाईँ त्यस्तै गरी सामाजिक अपराध जस्तो घरेलु हिंसा, लैङ्गिक हिंसा, महिला बालबालिका विरुद्ध हुने हिंसा भनेर 143 कार्यक्रम गरेका छौँ। त्यस्तै गरी बाल बाल विवाह सम्बन्धी अस्ति हामीले चाहिने बाल विवाह पुलिस क्याम्पेन एनएस चाइल्ड म्यारिज भनेर हामीले 1041 कार्यक्रम गऱ्यौँ जिल्ला विभिन्न जिल्लावाइज डाटा छ हामीसँग। र त्यसै गरी आत्महत्या नियन्त्रण न्यूनी गर्दा अरू अपराधभन्दा आत्महत्याको अपराधहरू भइरहेको हुँदा त्यसलाई पनि न्यूनीकरण गर्न 547 हामीले कार्यक्रम गऱ्यौँ। र यी विषयमा हामीले चाहिँ यो कोभिडको विषयमा महिलाको विरुद्ध हुने हिंसा कस्तो छ, प्रहरीले कस्तो काम गरिरहेछ भनेर हामीले 12 जिल्लामा महिलासँग सरकार राख्ने संस्थाहरूसँग हामीले टेलिफोन सम्वादबाट अन्तर्क्रिया पनि गऱ्यौँ। त्यस्तै गरी बालबालिका सम्बन्धी हुने हिंसामा पनि त्यो संस्थाहरूसँग हामीले अन्तर्क्रिया गऱ्यौँ। ज्येष्ठ नागरिकको विरुद्ध कार्य गर्ने, ज्येष्ठ नागरिकको अपराध हुने, हिंसा विरुद्ध हुने अपराधमा पनि संस्थासँग कार्य हामीले गऱ्यौँ। र अपाङ्गता भएका व्यक्तिहरूको पनि यो कोभिड-19 के समस्या छ भनेर चाहिँ नि त्यसको चाहिँ नि प्रहरीले अधिक के गर्न सक्छ, गरिरहेको काम के छ, यसको सुझाव यी सबै र हामीले
यति धेरै अभियानहरू सञ्चालन भए पनि लैङ्गिक हिंसाका घटनाहरू किन नघटेका होलान्? बढेका तथ्याङ्कहरू आइरहेका छन्, के कारण हुन सक्छ एसएसपी साहब?
गएको वर्षको डाटा त मलाई थोरै भन्दा जम्मा लैङ्गिक हिंसाको घटनाहरू 823 भएको पाइन्छ। पीडितहरूको पनि कुरा गर्दा कस्ता किसिमका मान्छेहरू पीडित छ त भनेर 16-35 देखिन्छ, 18-25 322 देखिन्छ, र 37-45 भने 47-45 चाहिँ बढी चाहिँ यो हिंसामा बढी पाइन्छ भने 60 माथि उमेर पुगेको महिलाहरू पनि हिंसा गरेको पाइन्छ। त्यस्तै गरी पेसाको भने कृषि 70% भनेपछि कृषिमा ऋणमा पेसा भएका बढी देखिन्छ। त्यस्तै गरी व्यापारी महिलाहरू 20 व्यापारी महिलाहरू पनि हिंसा परेको देखिन्छ। 8 कर्मचारी भएको महिलाहरू पनि देखिन्छ भने लिङ्गको अब महिला 736 भने पुरुष चाहिँ 87 छ भनेपछि केही मात्रामा पुरुषहरू पनि हिंसा परेको देखिन्छ। जातीयताको आधारमा पनि हामीले थोरै हेरेका थियौँ, मधेसी मूलको पहाडी अन्तर्गत ब्राह्मण क्षेत्र जनजाति चाहिँ थियौँ, यो सबै किसिमका हिंसामा छन्। र उमेरको आधारमा हामीले हेर्दाखेरिमा 26-35 946 चाहिँ 943 देखिन्छ मलाई हिंसा भयो फलनाबाट भन्नु 943 देखिन्छ भने 823 अपराध देखिन्छ। बढी चाहिँ 26-35 देखिन्छ भने 36-45 पनि त्यति देखिन्छ, 16-35 पनि त्यो रूपमा यी 3-4 हुन्छ, 60 देखिन्छ, 46-60 पनि 123 भनेपछि 60 देखिन्छ। अधिकहरू यो किसिमको छ भने बढी अधिक पेसा चाहिँ कृषि गरेको बढी 627 देखिन्छ, मजदुरी बेरोजगार कर्मचारी व्यापारी वैदेशिक रोजगार गरेकाबाट पनि हिंसा देखिन्छ, थोरै मात्रामा छ चालक सहचालकबाट पनि देखिन्छ, बढी मात्रामा कृषि पेसामा 627 देखिन्छ। र अब लिङ्ग चाहिँ अधिकहरू लिङ्ग महिलाबाट 249 देखिन्छ, महिलाबाट गरेको हिंसा भने पुरुषबाट चाहिँ 693 चाहिँ संख्या चाहिँ तिन गुणा संख्या बढी पुरुषले गरेको देखिन्छ। जातको आधारमा पनि हामीले निकालेका छौँ, यसमा पनि ब्राह्मण क्षेत्री जनजाति मधेसी दलित मुस्लिम भन्ने पनि करिब करिब उस्तै छ। कारणहरू के हो त भन्दाखेरिमा लैङ्गिक हिंसा जुन हाम्रो मोडल छ, त्यो हाम्रो समाजको रहन सहन, अब हाम्रो सोचहरू, हाम्रो जीवनशैली नै हो हिंसा। यसको एउटा त्यो लाग्छ भने अर्को हिंसा मेन चाहिँ अहिलेका प्रविधिहरू छ, सामाजिक सञ्जालहरू, हामी शङ्का उपशङ्का बढी देखाएको छ मोबाइलमा, नेटमा, अब फेसबुकमा हामी धेरै साथीहरू हुन्छ र परिवारमा जहाँतिर कुरा गरी फल्लाले के भने फल्लासँग यी कुराहरू पनि देखिन्छ, र विशेष गरी वैदेशिक रोजगार बसेको शङ्का गरेको पनि देखिन्छ। र अब यो एक्सेसहरू बालबालिकाहरूले पनि यो अभिभावकको निगरानी पनि कममा नबसेर हामीले सिङ्गल बस्ने पनि त्यसले पनि अलिकति हिंसा बढाएको छ। र परिवारमा चाहिँ नै अब अलिकति अभाव पनि, गरिबी पनि हुनसक्छ, बेरोजगार हुनसक्छ, आर्थिक अभाव छ, त्यसपछि अब हाम्रो सोच र वास्तविकतामा फरक, यी मुख्य कारण मलाई लाग्छ।
यति धेरै कार्यक्रम कार्यक्रमहरू सञ्चालन हुन्छन् तर पनि डाटाहरू भनिहाल्नुभयो लुम्बिनी प्रदेशकै अवस्था पनि लैङ्गिक हिंसाको हिसाबले एकदमै बढ्दो देखियो, आत्महत्याका घटनाहरू बढे। अब यस्ता घटनाहरूलाई सम्बोधन गर्नको लागि भनिन्छ नि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपायहरू, यस्ता हिंसा बढेर यसको कारण खोजेर नै अथवा यसलाई न्यूनीकरण गर्ने भन्दा पनि यी हिंसाहरू बढ्नै नदिनका लागि यहाँहरूको कुनै कार्यक्रमहरू योजनाहरू केही छ? छोटकरीमा बताइदिनुहोस् न।
हामीले केमा ध्यान दिनुपर्छ भन्दाखेरि अब हाम्रो समाजमा भनौँ न कतै हाम्रो घरमा कस्तो समस्या छ त्यसलाई पहिचान गर्नलाई घरबाटै सेयर गर्ने घरमै सेयर गर्ने गर्न जरुरी छ। आफूलाई समस्या पर्यो भने छलफल के हो त मेरो समस्या कहाँ हो भनेर छलफल गर्न जरुरी छ। अहिले हामी हरेक घरमा केही न केही आफ्नो राम्रा पक्ष नराम्रा पक्ष भइरहेका हुन्छन्, त्यस कारणले हिंसालाई अब कसरी मान्ने भन्ने कुरा पनि छ। त्यही अब कोही घरमा चाहिँ नि होइन मलाई यस्तै हो ठिकै छ भन्ने पनि हुन्छ, होइन कोही घरमा चाहिँ नि अब त्यसलाई चाहिँ सल्भ आफै पनि गरिरहेको हुन्छ। त्यस कारण अब हामीले नियन्त्रण लागि हामीले चेतनै हो
अन्तिममा हामीलाई सुनेर बस्नुहुने आम श्रोताहरूलाई लैङ्गिक हिंसाबाट प्रभावितहरूलाई न्यायमा पहुँच पुर्याउनको लागि नेपाल प्रहरीको भूमिका के हुन सक्छ?
लैङ्गिक हिंसा विरुद्धको सुरु दिने अभियानमा प्रहरीले प्रदेश प्रहरीले हाम्रो जिल्ला प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय 65 प्रहरी निरीक्षकहरू बस्ने कार्यालय 65 हाम्रो 19 कार्यक्रम बनाएर दैनिक अहिले सञ्चालन गरिरहेको छौँ। अब अर्को कुरा यहाँलाई म के भन्छु भने प्रहरीको महिला बाल बालिका ज्येष्ठ नागरिक निर्देशालय हेड क्वार्टरमा छ, 12 जिल्लामा महिला बाल बालिका सेवा केन्द्रहरू छन् र इलाका प्रहरी कार्यालयमा महिला बाल बालिका सेवा सेलहरू छन् र यसमा हामीले दैनिक रूपमा स्थानीय तहमा भएर प्रहरीका आएकालाई पालिकामा पनि छलफल गर्दाखेरि प्रहरीको रोगहरूमा निरन्तर रूपमा यसलाई कारवाहीलाई टुङ्ग्याउने छलफल गर्ने स्टेबल राख्ने काम गरिरहेको छ। अर्को हामीले 100 नम्बरमा जसलाई तपाईँलाई केही समस्या पर्यो भने 100 नम्बर नजिकको तपाईँको प्रहरी कार्यालय अथवा चाहिँ तपाईँको नेटहरूमा हामीलाई खबर गर्नुहोस्। कुनै पनि हिंसा जिल्ला जिरो टोलरेन्स हो, शून्य सहनशीलताको आधारमा काम गर्नुपर्छ भनेर हामीले यसमा लागिरहेको अवस्था छ।
उहाँ हुनुहुन्थ्यो लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार वैद्यवार। लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाको अवस्था, पीड़ितको न्यायमा पहुँचको अवस्थाका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सुनौ लामो समयदेखि मानवाधिकारको क्षेत्रमा काम गरिरहेको इन्सेकले लैङ्गिक हिंसा न्यूनीकरणमा के कसरी काम गरिरहेको छ, लैङ्गिक हिंसाको स्वरूप के कस्तो रहेको छ, सो विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम।
मानवाधिकार शिक्षाका कुराहरू, मानव अधिकार प्रलेखीकरणका कुराहरू र मानव अधिकारका जति पनि घटना अभिलेखीकरणहरू छन् त्यसलाई चाहिँ दस्तावेजीकरण गर्ने, त्यसलाई आम जनसमुदाय समक्ष पुर्याउने र पीडितको न्यायको लागि पहल गर्ने काममा इन्सेक लामो समयदेखि छ। त्यसै गरेर मानव अधिकार शिक्षाको कुरा गर्दाखेरि हामी नेपालमा नयाँ संविधान 2072 संविधान जारी भइसकेपछि र नेपाल 7 प्रादेशिक संरचनाहरू बनिसकेपछि हामीले 7 प्रदेशमा कार्यालयहरू स्थापना गरेर 5 हामीसँग पहिलेको हामीले थप गरेर 7 प्रदेश कार्यालयहरूबाट हामीले मानव अधिकारका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ। यसले जनताको सचेतनता अभिवृद्धि गर्ने, मानव अधिकारको बारेमा सुसूचित हुने र आफ्नो अधिकारको लागि लड्ने जस्ता कुराहरू सम्बन्धित सरकारवालाहरू आफ्ना कुराहरू पुर्याउने यस्ता सवालमा चाहिँ हामीले लामो समयदेखि काम गर्दै आएका छौँ।
मानव अधिकार शिक्षा र मानव अधिकारका घटनाहरूको अनुगमन तथा अभिलेखीकरण कामहरू गरिरहनु भएको छ। मानव अधिकारको जुन घटनाहरूको अभिलेखीकरण गरेर पीड़ितलाई न्यायको पहुँचमा पुर्याउनको लागि यहाँहरूले काम गरिरहँदाखेरि यहाँहरूले अभिलेख गरेका घटनाहरूले कसरी पीड़ितले न्याय पाउँछन् बताइदिनुहोस् न।
मैले अघि नै निवेदन गरे हामीसँग 7 प्रदेश कार्यालय मार्फत हामी 70 जिल्लाका हाम्रा सहकर्मी मित्रहरू, हाम्रा जिल्लामा कार्यरत जिल्ला प्रतिनिधि साथीहरू मार्फत हामी घटनाको अभिलेखीकरण गर्छौँ। हामी सबै घटनाहरूमा थलोमै पुग्छौँ, थलोमा पुगेर त्यो घटनाको दस्तावेजीकरण गर्छौँ, त्यसलाई फेरि एक लेभलमा हामी पुष्टि गर्छौँ, पुनर्पुष्टि गर्छौँ, सम्बन्धित सरकारवालाहरूसँग पुनर्पुष्टि गरेपछि मात्रै त्यो घटनाको हामी चाहिँ दस्तावेज गर्छौँ र हाम्रा जति पनि घटनाहरू छन् हामीले चाहिँ पीडितको न्यायको लागि पहल गर्ने सवालमा केन्द्रित छौँ।
जति पनि घटनाहरूमा मानव अधिकार उल्लङ्घनका हाम्रा पीडकहरू छन्, उल्लङ्घनकर्ताहरू पीडकहरू, उनीहरूको लागि सजाय दिने र पीडितलाई न्याय दिने सन्दर्भमा यो हामी काम गर्छौँ। प्रत्येक वर्ष हामी नेपाल मानव अधिकार पर्षद पुस्तक प्रकाश गर्छौँ। हाम्रो इन्सेक अनलाइन मार्फत हामी त्यस्ता घटनाहरू आयोजन गर्छौँ र ती घटनाहरूमा आवश्यक बहस गर्छौँ, भैरवी गर्छौँ र आवश्यकता पर्दा हामी सरकारवालाहरूसँग भेट्छौँ। हामीले कतिपय न्याय निरूपणका लागि हामीले अदालतको ढोका पनि हामीले हड्क्याउँछौँ। पीडितको न्यायको सन्दर्भमा हामीले अन्य सङ्घ संस्थाहरूसँग पनि मिलेर मुद्दाहरू दर्ता गर्छौँ। ती मुद्दाहरूमा न्याय प्रक्रियामा अगाडि बढेका थुप्रै उदाहरणहरू छन्। इन्सेकका घटनाहरूले अदालतहरूमा हुन त हामी अब गैर सरकारी संस्था हुँदाखेरि त्यो घटनाहरूले यसको रेफरेन्सको रूपमा चाहिँ काम गर्छ। यस्ता थुप्रै घटनाहरू छन्। माओवादी द्वन्द्वकालदेखि लिएर हामीले संक्रमणकालीन न्यायकी कुराहरूमा पनि हामीले विभिन्न खालका घटनाहरूलाई उजागर गर्दै आएका छौँ र पीडितको न्यायको लागि हामी कहीँ जिल्लामा पनि काम गर्छौँ, हामी केन्द्रीय स्तरमा पनि गर्छौँ र हामीले आवश्यकता पर्दा अन्तर्राष्ट्रिय स्तरमा पनि यस्ता मुद्दाहरूको सवाल हामी उठाउँछौँ र त्यसमा बहस गर्छौँ।
इन्सेकले लामो समयदेखि अभिलेखीकरण गरिरहेको छ, विशेष गरेर मानव अधिकारसँग सम्बन्धित घटनाहरू। अहिले जुन लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान मनाइरहँदाखेरि इन्सेकले गरेका अभिलेखीकरणहरूमा जुन हिंसाको ट्रेन्ड प्याटर्न चाहिँ कस्तो पाउनु भएको छ बताइदिनुहोस् न।
केही वर्षहरूदेखि हामीले मानव अधिकार उल्लङ्घनका जति पनि घटनाहरू हामीले प्रलेखीकरण गरेका छौँ। ती घटनाहरूमा बढी मात्रामा महिला हिंसाका घटनाहरू जोडिएका छन्। दस्तावेजीकरण गरिएको 50% भन्दा बढी घटनाहरू चाहिँ महिला हिंसासँग जोडिएका हुन्छन्। महिला हिंसा भन्दाखेरि मुख्य रूपमा घरेलु हिंसाहरू छन्, दाइजोका कुराहरूबाट महिला प्रताडित भएका। र यो विगत केही वर्षहरूमा चाहिँ नि यो बलात्कारका घटनाहरू, बलात्कार प्रयासका घटनाहरूले बढी डकुमेन्टेसन अथवा भनौँ प्रलेखीकरणमा धेरै छ। यसले के देखाउँछ भन्दाखेरि महिला हिंसाको घटनाहरू बढेका छन्। त्यसै गरी यो महिला हिंसाका घटनाहरू बढ्ने मात्रै नभएर त्यसको दर्ता हुने र त्यसलाई चाहिँ सम्बन्धित निकाय समक्ष पीडितहरूले दर्ता गर्ने क्रमहरू पनि बढेको छ। जहाँसम्म यहाँले अहिले 16 दिने महिला हिंसा या हिंसा विरुद्धको अभियानको जुन 16 दिने अभियानमा छौँ, यसमा पनि हामीले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि हामीले 16 दिनको हामीले महिला हिंसा सम्बन्धी सार्वजनिक गर्छौँ यो अन्तिम दिन। र विगतका वर्षहरूमा पनि यो अवधिमा पनि महिला हिंसाका घटनाहरू भएका छन्, पुरै भएका छन्। जस्तो हिजो अस्ति मात्रै बरविवासमा एउटा बालिकालाई बलात्कार गरेर मारिएको भन्ने रिपोर्ट सार्वजनिक छ। यस्ता घटनाहरू खास गरेर बालिकाहरू बढी प्रकाशित भएको र बलात्कारका घटनाहरू यौनजन्य घटनाहरूले चाहिँ बढी स्थान पाएको हामीले देखेका छौँ।
कुराकानीको अन्तिममा मानव अधिकार संस्कृतिको विकास गर्नको लागि इन्सेकको आगामी पहल के हुन्छ?
अब हाम्रो प्रयास निरन्तर हो। यो खास गरेर हामीले हाम्रो बहस गर्ने कुरा, हामीले पैरवी गर्ने कुरा र हामीले सरकारवालाहरूसँग मिलेर सरकारवालालाई चौसकिने कुराहरू हाम्रो यो निरन्तर प्रयास हो। हाम्रै हाम्रा कार्यक्रमहरूमा महिला मैत्री खास गरेर कानुनको विकास हुनुपर्ने, महिला मैत्री वातावरण सृजना हुनुपर्ने, घरेलु हिंसाका जति पनि कानुनहरू छन्, विरुद्धका कानुनहरू छन् त्यो सशक्त ढङ्गमा सरकारवालाहरूले पालना गर्नुपर्ने र बलात्कार पीडितलाई चाहिँ हदैसम्मको सजाय हुनुपर्ने, यस्ता कुराहरू हामीले लामो समयदेखि उठाउँदै आएका छौँ। त्यसै गरेर संक्रमणकालीन न्यायमा भएका घटनाहरू, त्यसमा पनि महिलामाथि भएका ज्यादतिका घटनाहरू अवस्थाको बारेमा पनि पीडितहरूले न्याय पाउनुपर्ने, पीडकले सजाय पाउनुपर्ने, यस्ता मुद्दाहरू हामी निरन्तर रूपमा उठाउँछौँ। यो उठाउने भनेको हाम्रो 7 प्रदेश कार्यालयहरू मार्फत, हाम्रो 77 जिल्लामा रहेका हाम्रा सहकर्मी साथीहरू मार्फत र हाम्रा विभिन्न 35 जिल्लामा हामीले यस्तै कार्यक्रमहरू सम्पन्न गर्छौँ, सञ्चालन गर्छौँ। त्यो कार्यक्रमहरूबाट पनि हामी यस्तो कामहरू आगामी गर्छौँ। इन्सेकको योजनामा यी कार्यक्रमहरूले महत्त्वका साथ प्रसाद पाएका छन्।
उहाँ हुनुहुन्थ्यो इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम। इन्सेकले गरेको कामहरूको विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। यिनै विषयवस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्न अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगंज। हामीलाई nepalganj@insek.org.np मा पनि पत्र पठाउन र facebook.com/insekradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ। प्राविधिक साथीहरू किशन बराल र सुदी पहाडीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा पिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।